पहिला चाहिँ तपाईँको अगाडि म पढ्न चाहन्छु अनि खलसीको पुस्तक कतिको पढिराख्नु भएको छ तपाईँले। हामी खलसीको पुस्तक पहिला चाहिँ म यो पढ्न चाहन्छु। अस्तिको हप्ता हामीले हेरिराखेका थियौँ। अस्तिको हप्ता हामीले खलसीको मण्डली सुरु गर्ने त्यहाँ सुसमाचार लाने व्यक्ति इपाफ्राटस अनि त्यस्तै इपाफ्रास त्यस्तै त्यहाँका मण्डली कलसी साथै अर्को हिरापोलिस र मेसिडोनियामा पनि उनले सुसमाचार लगेका थिए। तीन ठाउँमा मण्डली सुरु गरेका थिए। अनि तपाईँलाई मैले कसरी यो बाँड्ने प्रयास गरेको थिएँ, कसरी त्यो समय जब प्रभुको सुसमाचार सुनेर मानिसहरू विश्वास गर्छन्, उनीहरूले त्यसपछि प्रभुको सेवामा कसरी अगाडि बढेका थिए, यो कुरा हामीले हेरिराखेका थियौँ। हरेक व्यक्तिको जीवनमा सुसमाचारबाट आएको नयाँ जीवनबाट उनीहरूले कसरी त्यो नयाँ जीवनको स्वभाव परमेश्वरको वचन अरूलाई बाँड्ने कुरामा उनीहरूले आज्ञा पालन गरेको हामी देख्छौँ। अनि आज 2000 वर्ष पछाडि पनि हामीले त्यही गवाही देखिराख्छौँ। अनि तपाईँलाई मैले धेरै कुरा गएको हप्ता यसको बारेमा भनेको थिएँ। अनि गएको हप्ता हामीले हेरेको यो कुरा तपाईँलाई सम्झाउन चाहन्छु। यो कलसी 1:4 र कलसी 1:8 जुन रिपोर्ट पावलले इपाफ्रासबाट पाएका थिए, जुन बेलामा पावल चाहिँ रोमीमा झ्यालखानमा थिए, वास्तवमा कलसीको पत्र लेख्दाखेरि पावल रोमीको झ्यालखानमा दुईचोटि पर्छन्। यो चाहिँ पहिलोचोटि 2 वर्षसम्म उनलाई खासमा हाउस एरेस्ट भन्छ, उनले भाडामा लिएको घरमा बस्थे र त्यहीँ नै सिपाहीहरू आएर चाहिँ उसलाई चाहिँ गार्ड गरेर त्यसरी त्यो झ्यालमा बसेका थिए। पछिको जस्तो तिमोथीको पत्र पढ्दाखेरि लेख्दाखेरि जुन झ्यालमा थिए उनी एकदमै गहिरो खाल्टो परेको ठाउँमा एकदमै कठिन परिस्थितिमा त्यसरी राखिएको थियो भनेदेखि कलसीको बेलामा चाहिँ हाउस एरेस्ट भन्छ, त्यो बेलामा लेखेको पत्र भनेर हामीले पढ्छौँ। अनि तपाईँलाई यो कुरो पढ्न चाहन्छु। पहिलो कुरा चाहिँ पावलको जीवनमा उनले चाहिँ कलसीको विश्वासीहरूलाई देखेको पनि छैन, कलसीमा गएको पनि छैन, कलसीको मान्छेहरूलाई उनले विश्वासमा ल्याएको पनि होइन। तर तपाईँले कलसीको पत्र पढ्दाखेरि पावलको हृदयमा विश्वासीहरू चाहे नयाँ हुन्, हरेक पत्रहरूमा पावलले लेख्दाखेरि जस्तो रोमीको पत्रमा तपाईँले देख्नुहुन्छ, रोममा उनी गएकै थिएनन्, रोमको मण्डली सुरु भएको थियो अनि रोमीको पत्र रोमको विश्वासी रोममा भएका मण्डलीका विश्वासीहरूलाई लेख्दै गर्दाखेरि पावलले कसरी लेख्छन्, यो कुराबाट हामीले एउटा गहिरो कुरा सिक्छौँ। जो परमेश्वरमा नयाँ जीवन पाउँछ र उहाँको बोलावट स्वीकार छ, त्यसपछि उसले परमेश्वरलाई कसरी प्रसन्न बनाउने भन्ने कुरामा समर्पित हुन्छ, यो कुरो हामी प्रभुका जनहरूको बारेमा त्यही पाउँदछौँ। अब यहाँ तपाईँलाई मैले कलसी 1:4 पहिला पढ्छु, जुन चाहिँ हामीले गएको हप्ता सिकेका थियौँ। किनकि ख्रिस्ट येसुमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौँ। यहाँनिर कलसीका विश्वासीहरूको रिपोर्ट जो इपाफ्रासले पावललाई झ्यालखानमा बसेको बेलामा दिँदै गर्दाखेरि कलसीका विश्वासीहरूको बारेमा के कुरा थियो त भन्दाखेरि उनीहरूको विश्वासको कुरा थियो अनि उनीहरूको यहाँनिर विश्वास र सबै सन्तहरू भनेको चाहिँ सन्त भन्ने बित्तिकै के भयो, सबै सन्तहरू भन्दाखेरि चाहिँ विश्वासीहरू भन्ने अर्थ लाग्छ, परमेश्वरमा विश्वास गर्नेहरू विश्वासी भन्ने अर्थ लाग्छ। के गडबड भयो क्या? ठिक छ,
हाम्रोमा नेट गएर ल्यापटपमा गर्न खोजिरहेको छ,
ल ल ल सुनिन्छ त्यहाँ
फोनबाट गरिरहेको छ अहिले, साइनेबाबु फोनबाट
फोनबाट त्यहाँ कनेक्सन हुन्छ स्पिकरमा,
त्यहाँ माइकमा उ गरेर राखिदिन्छ।
ए त्यो चाहिँ कहिले पनि हाम्रो त्यहाँ राम्रो हुन सकेन क्या यो आई डोन्ट नो हाउ यु क्यान मेक द्याट नट ह्यापन. हुन्छ, त्यहाँ कनेक्सन ठिक भयो भने हामी भयो. ल गुड गुड, हामी अगाडि बढ्छौँ. परमेश्वरले हामीलाई यो डिस्टर्बमा पनि सहायता गर्नुभएको होस्, इन्टरनेट सही प्रकारले चल्न सकोस्. त्यसै तपाईँलाई मैले भनिरहेको थिएँ पावलको जीवन र पावलले फेरि के भयो, पार्टिसिपेन्ट्स क्यान नाउ सी योर स्क्रिन. ओके, पावलले एकदमै गहिरो कुरा हो यो, अनि तपाईँलाई म एक महिनापछि म बोल्दैछु. त्यहाँ बेथानीमा जतिजना बसिराख्नु भएको छ, अरू चाहिँ जो बाहिरबाट हेर्नु भएको छ, तपाईँलाई म एउटा एकदम आज परमेश्वरमा तपाईँले ध्यान दिनुहोस् भनेर म अनुरोध गर्छु. अनि कतिचोटि हाम्रो जीवनमा परमेश्वरले विशेष आशिष दिन चाहनुहुन्छ, कतिचोटि विशेष आशिष चाहिँ कुनै कुरा हामीले नबुझेको कुराको भेद उहाँले खोलिदिनुहुन्छ, जसले गर्दा हामी परमेश्वरमा अझै नजिक हुन सक्छौँ, परमेश्वरको भरपुरी हामीले लिन सक्छौँ. त्यस कारण त्यो प्रार्थनाको साथ हामी आएका छौँ. त्यसैले हामी कलसीका विश्वासीहरूको रिपोर्टको बारेमा हेरिरहेको छौँ यहाँनिर. यो गएको हप्तै सिकेको कुरा यहाँनिर पावलले के भन्छ भने, तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ. कलसीका विश्वासीहरू भर्खर एउटा इपाफ्रासले सुसमाचार सुनाएर कति वर्ष भएको थियो होला, धेरै भएको थिएन, तर ती मानिसहरूको बारेमा रिपोर्ट तपाईँले देख्नुहुन्छ होइन, कुनै पनि नयाँ. अनि यो अर्को 8 पद पढ्न चाहन्छु. अनि तिनले भनेको चाहिँ इपाफ्रासले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताएका छन्, तिमीहरूको प्रेमको विषयमा, पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा. किनभने विश्वासीमा जो विश्वास भन्ने कुरा आउँछ र प्रेम आउँछ, तपाईँ र मैले बुझ्नुपर्ने कुरा के हो भने, त्यो विश्वास परमेश्वरबाट आउने वरदान हो. परमेश्वरले हामीलाई विश्वासको वरदान दिनु भएन भने हामीले विश्वास गर्न सक्दैनौँ. विश्वास परमेश्वरबाटै आउँछ, हामीले विश्वास गर्छौँ किनभने हामीलाई परमेश्वरले स्वतन्त्र इच्छामा पनि बनाउनुहुन्छ, तर परमेश्वरले नै हामीलाई बुझाउनुहुन्छ. त्यो पहिलो कुरा भयो. दोस्रो कुरा चाहिँ प्रेम या पवित्र आत्मामा भएको तिमीहरूको प्रेम. त्यसकारणले अगापे भन्छ. यो प्रेमको बारेमा शब्द तपाईँले हेर्नुभयो भने ग्रिकमा अगापे प्रेम भन्ने अर्थ हो. अगापे भनेको निस्वार्थ प्रेम, त्यो स्वार्थी प्रेम होइन, होइन कन्डिसनल प्रेम होइन, कुनै शर्तको प्रेम होइन, सीमित प्रेम होइन, तर अगापे. त्यो चाहिँ परमेश्वरको आत्माबाट, जब पवित्र आत्मा तपाईँ र मेरो हृदयमा आउनुहुन्छ, उहाँले हामीलाई विश्वास दिनुहुन्छ, उहाँले हामीलाई पाप देखाइदिनुहुन्छ, हामीलाई क्षमा गर्ने मन दिनुहुन्छ. त्यसपछि जब हामी परमेश्वरमा सबै कुरा सुम्पेर क्षमा माग्छौँ, उहाँले हाम्रो आत्मालाई सजीव बनाइदिनुहुन्छ र हाम्रो हृदयमा प्रेम खनाइदिनुहुन्छ. यो कुरो हामीले बुझ्नुपर्छ, हाम्रो हृदयमा उहाँले प्रेम खनाइदिनुहुन्छ. त्यस कारणले यो गएको हप्ता सिकेको कुरा. अनि यति भनिसकेपछि तपाईँलाई आजको पदबाट हामीले सुरु गर्छौँ. आज चाहिँ तपाईँलाई मैले कलसी 1:9-14 पदमा हेर्न गइरहेको छु, तर भ्याइएन भने अर्को हप्ता हामी फेरि अर्कोचोटिमा हामी फेरि हेर्नेछौँ. तपाईँलाई 9 पदबाट म सुरु गर्छु आज. त्यस कारणले यो कुरो तपाईँले मनमा राख्नुहोस् कि पावल उत्साहित भएको छ कलसीका विश्वासीहरूको बारेमा रिपोर्ट सुनेर, तर त्यतिमा त्यहाँ रहँदैन. कलसीका विश्वासीहरूप्रति पावलको कति उत्साहजनक कुरा छ, पावल के चाहन्छन्, यो कुरा हामी यहाँ देख्दछौँ. त्यसैले कलसी 1:9 चाहिँ हामी यहाँ देख्दछौँ, फेरि भयो त्यहाँ त फेरि समस्या भयो क्या.
हजुर यहाँ फेरि नेपोते भइरहेछ।
होइन, दुईवटा राख न यार, ताकि त्यहाँ एउटा न एउटा चलिराखोस्। यो त धेरै डिस्टर्ब भयो नि। अब हुन्छ अर्को कुरा, त्यो के भन्छ, तिम्रो कम्प्युटरमा पनि तिम्रो फोनको नेट चलाउन मिल्छ नि त। म त जहिले पनि चलाउँछु, फोनको नेटबाट पनि चल्छ, फोनबाट चल्छ, त्यसबाट समस्या हुँदैन। मलाई भनस् त्यहाँ काम गऱ्यो भने। काम गर्यो त्यहाँ, सुनिन्छ?
गर्छ
होइन, फोनबाट राख न एउटा, अनि एउटा बिग्रियो भने तुरुन्तै अर्कोमा राख्न मिल्छ। अब भयो,
एकैछिन।
फोनको नेटबाट गर्दा नि हुन्छ नि, डाटाबाट। लेट मी नो है।
हजुर अब भयो।
अब भयो, अब नबिग्रियोस्। हामी नौ पदमा हेर्दैछौँ। अघिको कुरा तपाईँलाई भन्दैछु, पावलले चाहिँ कलसीका विश्वासीहरूको रिपोर्ट पाएपछि उत्साहित हुँदै कलसीका विश्वासीहरूलाई यो पत्र लेखिराखेका छन्। अनि यो पत्र उनले लेख्नुको उद्देश्य चाहिँ कलसीका विश्वासीहरूलाई अझै परमेश्वरमा परिपक्व हुन सकुन् भनेर धेरैवटा कुराहरू पावलले यहाँनिर लेख्दछन्। त्यही कुराहरू हामी कलसी 1:9-14 तपाईँको अगाडि म पहिला पढ्न चाहन्छु। यसकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण। तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौ। यहाँनिर के छ त भन्दा, सुनेको दिनदेखि पावलले भन्छ उनीहरूलाई प्रार्थना गर्न छोडेको छैन भनेको चाहिँ निरन्तर प्रार्थना, अनसिजिङ प्रेयर भन्छ अङ्ग्रेजीमा। त्यसको मतलब 24 घन्टा प्रार्थना होइन। तपाईँ र हाम्रो जीवनमा जसरी हामी प्रार्थना गर्छौँ, कोही कोही मान्छे त न प्रार्थना गर्छन् न बाइबल पढ्छन्। मलाई थाहा छ, किन उनीहरू चर्चमा आउँदा मात्रै हुन्छ कि चाहिँ घरमा सङ्गति गर्दा, होइन। तर खास परमेश्वरमा विश्वासमा चेलापनमा हुर्केको मान्छे कुनै न कुनै समय उनीहरूले प्रभुसँग समय बिताउने, प्रार्थना गर्ने टाइम छुट्याउँछन्। हरेक दिन अथवा कतिचोटि पटक पटक पनि प्रार्थना गर्ने चलन हुन्छ, जसले गर्दाखेरि हामी विभिन्न विषयमा कहिलेकाहीँ बाटोमा हिँडिराख्दा फुर्सद हुन्छ, हामी प्रार्थना गर्न थाल्छौँ। यसरी हामी परमेश्वरमा मानिसहरूको लागि आफ्नो बोझ प्रार्थनामा राख्न सक्छौँ। परमेश्वरको अगाडि हामीले सबै कुरा सुम्पन सक्छौँ। त्यस कारणले यहाँनिर पावलले के भन्छ भने, त्यो सुनेको दिनदेखि यहाँनिर यो 9 पदमा छ, बिन्ती गर्दै अनि अर्को प्रार्थना गर्न छोडेका छैनौँ भनेको मतलब अटुट प्रार्थना, जुन जुन बेलामा। यसको मतलब चाहिँ 24 घन्टा प्रार्थना होइन कि, तर जुन बेलामा पावलले प्रार्थना गर्थे कलसीका विश्वासीहरूको निम्ति प्रार्थना गर्थे, यो कुरो एउटा कुरा हामी यहाँ बुझ्दछौँ, होइन। अनि मैले अघि सुरुमै भनिसकेँ, कलसीमा पावल गएका पनि थिएनन्, त्यहाँका विश्वासीहरूलाई चिनेका पनि थिएनन्, भेटेका पनि थिएनन्। त्यो ठाउँमा सुसमाचार उनले लगेको पनि होइन। तर पनि पावलको जीवनमा यति ठुलो बोझ परमेश्वरले दिनुभएको हामी यहाँ पाउँदछौँ। त्यसकारणले अब 10 पद तपाईँलाई म पढ्न चाहन्छु। आज एकदम डिस्टर्ब भइरहेछ, कुन्ताको छिटै सिद्धाउने विचार मेरो लामो हुन्छ होइन, तर अब इन्टरनेटले दुःख दियो। अनि 10 पद तपाईँलाई म पढ्न चाहन्छु। 10 पद र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। अघि यहाँ 9मा हामीले के पढेको थियौँ भनेदेखि उहाँको इच्छाको ज्ञान सारा आत्मिकी बुद्धि र समझमा। त्यसैले पावलको कलसीका विश्वासीहरूलाई एकदमै मुख्य फोकस भनेको चाहिँ परमेश्वरको इच्छा के हो, त्यसको ज्ञान चाहिँ उनीहरूको आत्मिक बुद्धि र समझमा, उनीहरूको विचारमा उनीहरूलाई थाहा होस्। यो कुरो हो, यो परमेश्वरको इच्छा के हो भन्ने कुराको ज्ञान उनीहरूलाई होस् सही प्रकारले, अनि हरेक कुरामा परमेश्वरको इच्छा उनीहरूले पछ्याउन सकुन्, पालन गर्न सकुन्। यो एकदम महत्त्वपूर्ण कुरा यहाँनिर देख्दछौँ। 10मा उहाँलाई पूर्ण रूपले, अर्को कुरो हो पावलको प्रार्थना के छ कलसीका विश्वासीहरूलाई भने, उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने कुराको योग्य जीवन बिताउँदै प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। थुप्रै कुरा तपाईँले यहाँ देख्नुहुन्छ, उहाँलाई प्रसन्न बनाउने कुरा यहाँ मुख्य कुरा यहाँ देख्नुहुन्छ। पावलको जीवनमा एउटा मकसद भन्छ नि हिन्दीमा होइन, एउटा एउटा लक्ष्य थियो पावलको जीवनमा, एउटा एम थियो। के थियो थाहा छ? परमेश्वरलाई प्रसन्न बनाउने। त्यसैले हरेक विश्वासीले आफैलाई यो प्रश्न गर्ने विषय हो, तपाईँको जीवनको मकसद के हो? त्यसैले यहाँनिर पावलले कलसीको विश्वासीहरूलाई के प्रार्थना गर्दैछन्, परमेश्वरको इच्छा बुझ्ने उनीहरूलाई बनाउन सके, उनीहरू बुझ्न सकुन् भन्ने कुराले होइन। त्यस कारणले उहाँलाई प्रसन्न बनाउने जीवन बिताउन सकुन्, जुन चाहिँ प्रत्येक काममा असल र फलवन्त, असल जीवन, असल कुराहरू र फलवन्त कुराहरू होइन, जस्तो ख्रिस्ट येशुको चरित्रमा जिउने कुरा, परमेश्वरको स्वभावमा जिउने, पवित्र आत्मा अगुवाईमा हिँड्ने, अनि त्यो सबै कुरा चाहिँ यहाँ यो 10 पदको अर्को एउटा तपाईँलाई म यहाँनिर चाहिँ हामीले परमेश्वरको ज्ञानमा बढ्दै जान सक, त्यही पदलाई अर्को अनुवादमा के छ भने, असल काममा फलबन्द हुँदै जाओ र परमेश्वरको चिन्ने ज्ञानमा बढ्दै जाओ। अर्को शब्दमा परमेश्वरलाई चिन्ने ज्ञानमा, जस्तो परमेश्वरको ज्ञानमा भनेको चाहिँ कतिचोटि मान्छेले बुझ्दैन, अङ्ग्रेजीमा नलेज अफ गड भन्छ, त्यो भन्दाखेरि चाहिँ परमेश्वरलाई चिन्ने, परमेश्वर कस्तो हुनुहुन्छ भनेर चिन्ने कुरा नै तपाईँ मेरो लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो। किनभनेदेखि येशु प्रभुको प्रार्थना योहन्ना 17 अध्यायमा तपाईँले के पाउनुहुन्छ, अनन्त जीवन भनेको चाहिँ परमेश्वर पितालाई चिन्नु र उहाँले पठाउनु भएको प्रभु येशूलाई चिन्नु, व्यक्तिगत रूपमा चिन्नु। तपाईँले परमेश्वरलाई चिन्नु भएको छ? तपाईँले परमेश्वरलाई चिन्ने ज्ञान पाउनु भएको छ? कुनै पनि व्यक्ति क्रिस्चियन तब हुन्छ जब उसले परमेश्वरलाई चिन्छ। त्यसैले तपाईँले निश्चय छैन तपाईँले परमेश्वरलाई चिन्नु भएको भएन, एउटा उपाय छ, तपाईँले तुरुन्त परमेश्वरमा आफैलाई सुम्पिनुहोस्। तपाईँको हृदयमा उहाँले तपाईँको कुराहरू सुन्नुहुन्छ, तपाईँलाई उहाँले छुनुहुन्छ, तपाईँलाई उहाँले नयाँ जीवन दिनुहुन्छ, तपाईँ उहाँको सम्बन्धमा आउन सक्नुहुन्छ। त्यस कारणले कलसीका विश्वासीहरूलाई यो प्रार्थना उनले पावलले गरिरहेको छन्। अर्को कुरा 11 पदमा, उहाँको महिमित शक्ति अनुसार आनन्द साथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलियो हो। अर्को कुरा पावलले कलसीका विश्वासीहरूलाई के प्रार्थना गर्दैछन्, आनन्द साथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलियो हो। सहनशीलता र धैर्यको लागि बलियो हुने कुराको लागि प्रार्थना गरिरहेछ, त्यो पनि आनन्दमा। तर त्यो चाहिँ उनीहरूको आफ्नै शक्तिले हुनै सक्दैन। त्यो क्रिश्चियन जीवनमा धीरज र सहनशीलता आउने कुरा चाहिँ परमेश्वरको शक्तिमा, होइन, सारा शक्तिसित बलियो हुने कुरा, विश्वासमा दह्रिलो हुने कुरा। बलियो भनेको चाहिँ के छ भने लागिरहने सक्ने कुरा, यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसकारण तपाईँलाई अर्को पद, 12 पद म पढ्न चाहन्छु। 12 पदमा ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनु हुने पितालाई धन्यवाद चढाऊ। अर्को कुरा के छ, उहाँको सन्तहरूका उत्तराधिकारका भनेको चाहिँ परमेश्वर, यो कहाँबाट यो शब्द आउँछ भने नि इजरायलीहरूलाई मिश्र देशबाट दासत्वबाट कनानमा लग्दाखेरि उनीहरूले चाहिँ 40 वर्ष त मरुभूमितिर भौतारिए, तर जब कनानमा जतिजना कनान पुगे तिनीहरूको लागि चाहिँ उत्तराधिकारी एउटा एउटा प्लट जग्गा दियो, उनीहरूलाई उनीहरूको अधिकारमा दियो। त्यही किसिमले परमेश्वरमा हरेक विश्वासीहरू, सन्तहरू भनेको चाहिँ ज्योतिमा सन्तहरू, परमेश्वरको ज्योतिमा हिँड्ने विश्वासीहरूको लागि चाहिँ हरेक व्यक्तिको लागि परमेश्वरमा एउटा सम्पत्ति छ, धन छ, आशिष छ। त्यही उत्तर, त्यसको अधिकार उहाँले दिनुहुन्छ, जसरी अंश पाएको जस्तो, होइन? तपाईँले वास्तवमा कलसी के अरे कलसी एफिसी, तपाईँलाई म त्यो पढ्न चाहन्छु। एफिसी 1 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यसको सम्बन्धमा अलिकति छ त्यहाँ, अझ धेरै मैले भ्याउँदिनँ जहाँसम्म लाग्छ, तर तपाईँलाई जति भ्याउँछु है। एफिसी 1:3 के छ, हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर पिताको प्रशंसा होस् जसले हामीलाई स्वर्गीय स्थानमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। यो हरेक आत्मिक आशिष, सम्पूर्ण कुरा उहाँले हामीलाई उत्तराधिकार। तपाईँले चाहिँ सुसमाचार सुनेपछि जब तपाईँ र म परमेश्वरमा जन्मिन्छौँ, हामीले नयाँ जीवन पाउँछौँ, त्यो कसरी पाइन्छ? योहन्ना 1:12 जतिले येशु ख्रिस्टलाई ग्रहण गरे भनेपछि निम्तो दिए, हृदयमा निम्तो दिए, ग्रहण गरे र उहाँमाथि विश्वास गरे, उनीहरूलाई चाहिँ परमेश्वरले आफ्नो छोरा छोरी हुने हक दिनुभयो। अनि बाइबलमा अर्को अर्को ठाउँमा के छ भने धर्मपुत्र धर्मपुत्री हामीलाई बनाउनु भयो। हामी जन्मिँदाखेरि त परमेश्वरको परिवारमा जन्मिएका थिएनौँ, हामी त बिराना थियौँ पापको कारणले, तर ख्रिस्टको सुसमाचार सुनेपछि जब सुसमाचारमा विश्वास गरेर हामीले येशूलाई ग्रहण गर्छौँ, येशूले हाम्रो उद्धार, हाम्रो पाप क्षमा, हामीलाई मुक्ति दिने लागि गर्नुभएको सबै कामको कारणले अब उहाँले हामीलाई सित्तैमा मुक्ति दिनुहुन्छ। त्यसैले येशूलाई ग्रहण गरेर उहाँमा विश्वास गरेपछि हामी परमेश्वरको छोराछोरीको हक भनेको चाहिँ त्यो सम्पत्ति पाउने, परमेश्वरबाट पाउने आशिष हामीले पाउँछौँ। अनि त्यो व्यक्ति चाहिँ योहन्ना 1:13 के छ, शारीरिक रूपमा जन्मिएको होइन, सांसारिक रूपमा जन्मिएको होइन, परमेश्वरबाट जन्मिएको हुन्छ, माथिबाट। यो तपाईँले कहिले पनि नभुल्नुहोस्। त्यो व्यक्ति स्वर्ग जान्छ जो परमेश्वरबाट जन्मिन्छ। तपाईँहरू जतिजना परमेश्वरबाट जन्मिनु भएको छ तपाईँ परमेश्वरको छोराछोरी हुनुहुन्छ। त्यसकारण परमेश्वरबाट जन्मिएको व्यक्तिमा परमेश्वरको स्वभाव आउँछ, सांसारिक स्वभाव जान्छ। यसको बारेमा तपाईँलाई मैले धेरैचोटि भनिसकेको छु। त्यसो भए 13 पद हामी फेरि हेर्छौँ। उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। अब यहाँ चाहिँ के गरेको छ भने सुरुमा ख्रिस्टमा वृद्धि हुने, हाम्रो स्वभाव बदलिने, हामीमा नयाँ जीवन हुने, हामीमा परमेश्वरको इच्छा बुझेर त्यसलाई पालन गर्ने कुरा भन्दै गएर के गरेको छ यहाँ, अब सुसमाचार गरेर येशूबाट बच्ने कुरा चाहिँ अन्तिममा भनेको छ, अलिअलि उल्टा जस्तो, होइन? सुरु चाहिँ तपाईँले 14 पद पढ्नुभयो भने के हुन्छ, उहाँमा हामीले उहाँको रगतद्वारा छुटकारा अर्थात् पापको क्षमा पाएका छौँ, यहाँबाट सुरु हुन्छ। येशूमा विश्वास गरेर येशूको रगत जो बगेको छ त्यसबाट पापको क्षमा र छुटकारा तपाईँ र मैले सित्तैमा पाउँछौँ। तर संसारलाई त्याग्नु पर्यो, पुरानो स्वभावलाई त्याग्नु पर्यो, स्वार्थी विचारलाई त्याग्नु पर्यो, आफ्नै इच्छामा हिँड्ने जीवनलाई त्याग्नु पर्यो, परमेश्वरको इच्छा अनुसार हिँड्न चाहनु पर्यो, यो कुरा छ। त्यसपछि यहाँनिर 13 पदमा के छ, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र हाम्रा आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भयो। त्यस कारणले सुरुमा चाहिँ के अरे सुरुमा चाहिँ यहाँ के छ भनेदेखि उहाँमा विश्वास गरिसकेपछि हामी कस्तो जीवन जिउने, कसरी हिँड्ने, उहाँको इच्छा कसरी बुझ्ने, यो कुराहरूको लागि उसले प्रार्थना गर्छ। तर त्यो के भन्छ, कसरी त्यहाँ पुग्छौँ भन्दा चाहिँ पहिला येसुको रगतद्वारा हामी पाप क्षमा र छुटकारा, मृत्युबाट होइन सैतानबाट, पापबाट हामी स्वतन्त्र हुन्छौँ र ख्रिस्टको परिवारमा गाभिन्छौँ, परमेश्वरको छोराछोरी हुन्छौँ। त्यो मण्डली येसुको शरीर हो अनि त्यसमा हामी सहभागी हुन्छौँ। त्यस कारणले त्यो कुरो तपाईँलाई मैले पढ्न चाहेँ, त्यति यहाँ राख्न चाहन्छु। आजको विषय त्यसपछि जान्छु, मैले एउटा एउटा कोट मैले तपाईँलाई कोटेसन भन्छ पढ्ने विचार गरेको थिएँ, तर समय गइसक्यो होइन, डिस्टर्ब भयो, तैपनि म पढ्न चाहन्छु। यो छुटकाराको कुरा, उद्धारको कुरा सबभन्दा महत्त्वपूर्ण छ, तर आज कलसीका विश्वासीहरूलाई गरेको प्रार्थनाको विषयमा तपाईँलाई केही कुरा म भन्न चाहन्छु। तपाईँले कसको लागि प्रार्थना गर्नुहुन्छ होइन, कसैको लागि गर्नुहुन्छ भने के गर्नुहुन्छ? यहाँ पावलले कलसीका विश्वासीको लागि के प्रार्थना गरे त्यो एकदम महत्त्वपूर्ण छ होइन। जस्तो येशुप्रभुले चेलाहरूको लागि र चेलाहरूद्वारा चेला हुने जो तपाईँ र मेरो लागि 2000 वर्ष अगाडि क्रुसमा चढ्नु अगाडि गेत्सेमनीमा बसेर प्रार्थना गर्नुभयो, अनि हामीले योभन्दा 17 अध्यायमा त्यो देख्छौँ। त्यहाँ एउटा कुरा चाहिँ मलाई पढ्न चाहन्छु, 17:17मा के लेख्या छ, योभन्दा 17:17मा तपाईँले के पाउनुहुन्छ त्यहाँ भनेदेखि, योभन्दा 17:17मा के लेखेको छ भने, तिमीहरूलाई सत्यतामा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। येशु प्रभुले त्यहाँ एकताको लागि र पवित्रताको लागि प्रार्थना गर्नुभएको छ पितासँग, तपाईँ र मेरो लागि। त्यस कारणले तपाईँ र मलाई पवित्र हुने र एकतामा आउने कुरा चाहिँ येशु प्रभुको प्रार्थनाको उत्तर। अब पावलले कलसीका विश्वासीहरूलाई प्रार्थना गरेको कुरा हामीले हेरिराखेका छौँ। अब हामीले सिक्नुपर्ने कुरा चाहिँ के छ भने, तपाईँ र म जो विश्वासी छौँ, हामीले नयाँ विश्वासीहरू, नयाँ मण्डलीहरू, नयाँ मानिसहरू, नयाँ सङ्गतिहरूमा भएका विश्वासीलाई कसरी प्रार्थना गर्ने? उसरी त के छ भनेदेखि, बाइबलमा जो परमेश्वरका जनहरू थिए उनीहरूले आफ्नो लागि भन्दा परमेश्वरका जनहरूको लागि प्रार्थना गर्थे। उनीहरूको लक्ष्य नै कसरी परमेश्वरलाई प्रसन्न बनाउने। त्यही कारण तपाईँ र ममा जब नयाँ जीवन हुन्छ नि, पाप गर्ने कुराको त छोडिसकेको हुन्छ, तर हाम्रो मुख्य लक्ष्य परमेश्वरको लाई कसरी प्रसन्न बनाउने। अब यहाँ पापको सम्बन्धमा तपाईँलाई मैले यहाँ लेखिरहेको छु, एकजना अथर पिङ्क भन्ने परमेश्वरका जन धेरै अगाडिको, उनको धेरै किताबहरू म पढ्ने गर्छु, अनि यो एउटा कोट उनले भनेको कुरा चाहिँ तपाईँलाई पढ्न चाहन्छु पाप क्षमाको सम्बन्धमा। हाउ डज गड सेभ हिज पिपुल फ्रम द प्लेजर अफ सिन। मान्छेलाई प्लेजर अफ सिन भने बुझ्नुहुन्छ, परमेश्वरले उहाँका जनहरूलाई पाप गर्न त मजा लाग्छ नि त, धेरै कुरा पापमा मजाले गर्छन् मान्छेले एकैछिन होइन, मान्छे रुपियाँ पैसाको लोभले गर्दाखेरि पाप गर्छन्, किनभने त्यो रुपियाँ पैसा भएपछि चाहिँ मजा हुन्छ भन्ने सोच हुन्छ, शारीरिक अभिलाषाको लागि गर्छन्, विभिन्न अर्को कुराहरूको लागि गर्छन् पाप गरेर उनीहरू, अनि संसारिक कुरा हो होइन। उनीहरू कसरी परमेश्वरले उनीहरूलाई कसरी बचाउनुहुन्छ भन्ने यो प्रश्न यहाँ उनले गरेका छन्, अनि त्यो त्यसको उत्तर चाहिँ, द आन्सर इज by imparting to them a nature which hates evil and loves holiness। परमेश्वरले उहाँका जनहरूलाई पापबाट कसरी, त्यो पापलाई आनन्द गरेर पाप गर्ने चाहनाबाट कसरी बचाउनुहुन्छ भनेदेखि भन्दाखेरि चाहिँ, उहाँको आफ्नो स्वभाव, आफ्नो चरित्र चाहिँ उनीहरूको हृदयमा सार्नुहुन्छ, जसले चाहिँ पापलाई घृणा गर्छ तर पवित्रतालाई प्रेम गर्छ। अर्को शब्दमा क्रिस्चियन चाहिँ के हुनु पर्यो, ख्रिस्टको स्वरूपमा बदलिनु पर्यो, चरित्रमा बदलिनु पर्यो। पावलले वास्तवमा गलातीमा के लेखेछ, तिमीहरूमा ख्रिस्टको स्वरूप म नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। त्यस कारणले मैले तपाईँलाई धेरैचोटि भन्ने गरेको छु, मण्डलीमा हरेक विश्वासीको एउटा भिजन हुनुपर्छ, त्यो चाहिँ के हो, येशु जस्तो हुने। यो सबै कुरा त्यहीँबाट सुरु हुन्छ होइन, त्यसैले पापलाई, त्यसैले तपाईँलाई यहाँ के छ, तपाईँ र मैले पापबाट बच्ने कुरा चाहिँ परमेश्वरले हामीलाई उहाँको स्वभाव दिनु पर्यो। त्यसको मतलब यसुलाई ग्रहण गर्दाखेरि हामी आफैलाई चाहिँ त्याग्नु पर्यो, आफ्नो कुरा चाहिँ इन्कार गर्नु पर्यो। दिस टेक्स प्लेस वेन दे आर बोर्न अगेन। त्यो कहिले हुन्छ अरे, जब नयाँ जीवन पाएको। अघि भर्खर तपाईँलाई योहन्ना एक अध्यायको 12 र 13 पद भन्दै थिएँ मैले, परमेश्वरबाट जन्मिएको होइन नयाँ जीवन। निकोदेमससँग योहन्ना 3 अध्यायमा येशु प्रभुले कुरा गर्नुभएको नयाँ जीवनको कुरा त्यहाँ छ होइन। सो द्याट एक्चुअल सेल्भेसन बिगेन्स विथ रिजेनेरेसन, भनेको चाहिँ कुनै पनि व्यक्तिको साँचो मुक्ति चाहिँ उसलाई रिजेनेरेट भनेको छ, पहिला ऊ आत्मामा मृत्यु थियो, अब ऊ जेनेरेट भयो, मतलब ऊ चाहिँ जीवनमा भयो, त्यहाँबाट चाहिँ साँचो मुक्ति सुरु हुन्छ। अफकोर्स इट डज, त्यसै गरी सुरु हुन्छ। देयर वेयर एल्स कुड इट कमेन्स, अरू कसरी सुरु हुन्छ र त्यो भने चाहिँ होइन। फलन म्यान क्यान नाइदर पर्सिभ्स हिज डेस्परेट निड, पापमा परेको मान्छेले उसको आफ्नै एकदम ठुलो खाँचो जो पापबाट क्षमा पाउनु पर्ने र मुक्ति पाउनु पर्ने त्यो कुरो आफै बुझ्न सक्दैन र मुक्तिको बारेमा बुझ्न सक्दैन, नर कम टु क्राइस्ट फर इट, त्यसको लागि ख्रिस्टमा आउनु पनि सक्दैन, कुनै पनि व्यक्ति आफै चाहिँ आउनु सक्दैन टिल ही ह्याज बिन रिन्युड बाई द होली स्पिरिट। उसलाई पवित्र आत्माले रिन्यू भनेको बुझ्नुहुन्छ, सजीव बनाउने, जीवित जीवन दिने। जब पवित्र आत्माले काम गरेर जीवन दिनुहुन्छ तब मात्रै हामी ख्रिस्टमा आउन सक्छौँ। त्यस कारणले यहाँनिर तपाईँलाई मैले बुझाउनु खोजेको कुरा चाहिँ के हो भने, कलसीका विश्वासीहरूलाई यो पत्र लेख्दै गर्दा उनीहरूलाई चाहिँ परिपक्वतामा बढ्ने कुराहरूको बारेमा लेखिएको छ होइन। उनीहरूको लागि कसरी प्रार्थना, आज सबै त नसिद्धिएला तर तपाईँलाई म अर्को चोटि त्यो कुरा फेरि म पुरा गर्नेछु, तपाईँले यो चाहिँ एकदम राम्रोसँग बुझ्नुभएको होस् भन्ने मैले चाहना गरेको छु। तर यसको सुरुवात तपाईँ र ममा नयाँ जन्म छैन, तपाईँ र मैले पापलाई घृणा गर्न सुरु गरेका छैन, येसुको आत्मा तपाईँ र ममा बस्नु भएपछि चाहिँ हामीले पापलाई चाहिँ घृणा, पवित्रतालाई चाहिँ प्रेम गर्न थाल्छौँ, पवित्रतालाई चाहिँ चाहन्छौँ, स्वार्थी कुरा टक्कै जान्छ, संसारिक स्वभाव जान्छ। कतिजना मान्छेहरू पुरानो स्वभाव गएकै छैन होइन, मान्छेसँग बोल्दाखेरि ठिक्क भित्र चाहिँ अर्कै सोच, त्यो मान्छे नभएको बेलामा अर्को मान्छेसँग त्यसको बारेमा पुरै विरोध गर्न सक्छ, झुट्टा पनि। तपाईँलाई म पक्का भन्छु त्यस्तो खालको मान्छे कहिलेकाहीँ तपाईँ र म आफै पनि भइराख्या हुनसक्छ, परमेश्वरले क्षमा दिनुभएको होस् तर तपाईँ र मैले पश्चाताप गर्नुपर्छ। त्यस्तो खालको मान्छेले परमेश्वरलाई प्रसन्न बनाउन सक्दैन। हाम्रो लक्ष्य त परमेश्वरलाई प्रसन्न बनाउने, पवित्र जीवन जिउने। त्यसमा तपाईँ र मलाई आज सबभन्दा ठुलो आशिष कतिखेर हुन्छ, जतिखेर हामी पूर्ण रूपमा येशूलाई पछ्याउँछौँ, संसारलाई त्याग्छौँ, पाप गर्न छोड्छौँ। यो सबै कुरा सम्भव कतिखेर छ, जतिखेर हामी नयाँ गरी जन्मिन्छौँ। नयाँ जन्मिएको व्यक्तिमा चाहिँ के हुन्छ, येशूको आत्मा आएर बस्नुहुन्छ, अनि त्यो येशूको आत्माले, येशू आफैले हामीमा क्रिस्चियन जीवन जिउने शक्ति दिनुहुन्छ, त्यहीबाट हामी त्यो जिउन सक्छौँ। त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा तपाईँलाई म भन्न चाहन्थेँ। त्यसपछि अर्को एउटा कुरा तपाईँलाई मैले जोन मेकार्थरको अर्को एउटा कुरा तपाईँलाई सम्झाउन चाहन्थेँ आज, यो चाहिँ परमेश्वरको वचनप्रतिको कुरा छ। देयर इज नो सब्स्टिट्युट फर सबमिसन टु स्क्रिप्चर, भनेको चाहिँ परमेश्वरको वचनला प्रति आफैलाई समर्पण गर्ने भनेको चाहिँ परमेश्वरको वचनलाई पूर्ण रूपमा आज्ञा पालन गर्ने, त्यसको लागि अर्को उपाय छैन। योर स्पिरिचुअल हेल्थ भनेको चाहिँ तपाईँको आत्मिकी स्वास्थ्य, मान्छेको शारीरिक हेल्थ भन्दाखेरि चाहिँ मान्छेलाई ज्वरो आउँछ, कोभिड लाग्छ, के हुन्छ, तर आत्मिकी हेल्थ भनेर थाहा छ तपाईँलाई। एकजना मान्छेले भनेको कुरा म सुन्दै थिएँ, अहिले भर्खरै हामीले आत्मिकी शरीर पायौँ रे, अचानक यो भौतिक शरीरबाट एकैचोटि आत्मिकी शरीर भयो भने, अनि मण्डलीमा चाहिँ के हुन्थ्यो अरे भने नि, मेचमा बसिरहेको मान्छे कोक्रामा बसिया हुन्छ अरे, अनि घुँडा टेक्न नसकिरहेको हुन्छ अरे, कोही मान्छे त्यान्द्रो जस्तो भइरहेको हुन्छ, किनभने आत्मिक रूपमा त बलियो छैन नि होइन। अब कल्पना गर्नुहोस् तपाईँ आत्मिकी शरीर पाउनु भने कस्तो हुनुहुन्छ। त्यस कारण योर स्पिरिचुअल हेल्थ डिपेन्ड्स अन प्लेसिङ द अटमोस्ट भ्यालु अन द वर्ड अफ गड एन्ड ओबे इट, भनेको मतलब तपाईँ र मेरो आत्मिकी स्वास्थ्य एकदम हृष्टपुष्ट बलियो हुनलाई चाहिँ पूर्ण रूपमा परमेश्वरको वचनमा आफ्नो भरोसा राख्ने, त्यसलाई पूर्ण रूपमा मान्यता दिने, अनि त्यसलाई पालन गर्ने विथ एन इगर हार्ट, त्यो चाहिँ हृदयको भित्रैदेखि उत्कट इच्छा गरेर। त्यसकारण आज तपाईँलाई मैले नयाँ जन्म, परमेश्वरको आत्माले हामीलाई सहायता गर्नुहुन्छ, त्यो सबै कुरा परमेश्वरको वचनमा समर्पित भएर हुन्छ। यो कुरा तपाईँलाई मैले भने, तर हामीले आज वचन, परमेश्वरको वचनको बारेमा हेरिरहेको छौँ। आजको विषयमा हामी अब चाहिँ सुरु गर्नेछौँ, अनि मलाई लाग्छ कति मिनट बाँकी छ भने 15-20 मिनट जति छ होला, तर तपाईँलाई म छिटै गर्ने प्रयास गर्छु है त। त्यसैले आजको विषय चाहिँ पावलले, अब यहाँसम्म ब्याकग्राउन्ड भयो, पावलले कलसीका विश्वासीहरूको रिपोर्ट पाएपछि इपाफ्रासबाट, अनि उनी त झेलखानमा छन् नि, झेलखानमा भएको मान्छेले त कसैलाई सोच्ने पनि फुर्सद हुँदैन होला। कल्पना गर्नुहोस् न, परमेश्वर कति शक्तिशाली हुनुहुन्छ, पावलले विश्वास गरेको परमेश्वरमा ऊ कसरी निर्धक्क छ, देख्नुहुन्छ। त्यस कारण तपाईँ र मेरो पनि आज हामीले विश्वास गरेको, हामीले सेवा गर्नुपर्ने, हामीले प्रसन्न बनाउनु पर्ने त्यही परमेश्वर हुनुहुन्छ। त्यस कारण आज तपाईँ र ममा एउटा परिवर्तन होस्, हामी परमेश्वरको लागि जिउनलाई, हरेक व्यक्ति है, मण्डलीमा एकजना दुईजनाको मुख हेर्ने होइन, कतिचोटि अर्को मान्छे पास्टर छ, त्यस कारण मैले के, हरेक व्यक्ति मण्डली वृद्धि, मान्छे विश्वासीलाई उत्साह दिने कुरामा, सुधार्ने कुरामा, असल काम गर्ने, एकअर्कालाई प्रेम गर्ने कुरामा समर्पित हुनुपर्छ। हरेक व्यक्तिले आफ्नो हिसाब परमेश्वरलाई बुझाउनुपर्छ। त्यसैले यो विषय चाहिँ अन्तर्विन्ती प्रार्थना विन्ती, अथवा एउटा चाहिँ व्यक्तिगत रूपमा आफ्नो लागि प्रार्थना गर्ने हुन्छ, यहाँ पावलले चाहिँ अरूको लागि, विश्वासीको लागि अथवा कलसीको विश्वासीहरूको लागि प्रार्थना गरेको हामी यहाँ देख्दछौँ। जब उनले त्यो रिपोर्ट पाएका थिए कलसीमा, उनी नगएको भए पनि, त्यहाँको विश्वासीहरूलाई कहिले नभेटेको भए पनि, हामीले यी पदहरूमा देख्छौँ कसरी पावलले त्यहाँका विश्वासीहरूलाई एउटा वास्ता, एउटा प्रेम, एउटा चाहना, एउटा बेस्ट दिन चाहिराखेको छन्। हामीले पहिले नै हेरेको थियौँ यो पत्र लेख्दा पावलले तिनवटा मुख्य कुरा, तिनवटा उद्देश्य पावलले राखेको थिए कलसीको पुस्तक लेख्दाखेरि, किनभने त्यतिखेर कलसीमा मात्रै होइन, हरेक त्यो बेलाकै समयमा झुट्टा शिक्षाहरू थियो। झुट्टा शिक्षा भनेको चाहिँ क्रिस्चियन मण्डलीमा नै सही खालको कुराहरू नप्रचार गर्ने, नविश्वास गर्ने। अब चर्च गए भइहाल्छ, बाइबल राम्रोसँग बुझ्नु पर्दैन, अथवा कहिलेकाहीँ झुट्टा बोलिने हुन्छ, त्यो त झुट्टो शिक्षा भयो नि। परमेश्वरलाई पछ्याउनेले त पापलाई त्याग्नु पर्यो नि त। तिनवटा कुरा छ वास्तवमा, तिनवटा कुरामा, पहिलो कुरा ख्रिस्टको सर्वोच्चता, सुप्रेमेसी अफ क्राइस्ट, येसु ख्रिस्ट चाहिँ सर्वोच्च परमेश्वर हुनुहुन्छ, त्यो पहिलो कुरा सिकाउनु खोजेको छ उसले। अनि तपाईँले कलसी 1:18 र 2:9 पढ्नुभयो भने यो पाउनुहुन्छ। अर्को, पावल विश्वासीहरूलाई आत्मिकी परिपक्वतामा डोर्याउन चाहन्थे, आत्मिकी परिपक्वतामा बढ्ने। त्यसकारण विश्वासी नयाँ जन्म पाएर केटकेटी बस्ने होइन कि, हामी परिपक्व भएर बढ्नलाई परमेश्वरको वचन पालन गर्नुपर्छ। तेस्रो कुरा चाहिँ पावल आफ्नो अवस्थाको बारेमा कलसीका विश्वासीहरूलाई पनि भन्न चाहन्थे, ताकि उनीहरूले पनि पावलको लागि प्रार्थना गर्न सकोस्। त्यसैले आजको खण्डमा हामीले भर्खरै धेरै विचार गरिसक्यौँ पेटिसन अथवा प्रार्थना, ती कलसीमा भएका विश्वासीहरूको लागि होइन। अनि मुख्य प्रार्थनामा यहाँ पावलले के भन्छन्, हामी अघि भर्खरै हेरेको थियौँ 9 पदमा, अनि त्यहाँ चाहिँ के छ भनेदेखि, मुख्य प्रार्थनाको विषय चाहिँ पहिले परमेश्वरले उहाँको इच्छाको ज्ञानले कलसीका विश्वासीहरूलाई भरिपूर्ण ज्ञान दिनुभएको होस्। अनि यहाँनिर दोस्रो कुरा पनि छ, दोस्रो कुरा चाहिँ उनीहरू फलवन्त हुन सकुन् होइन, फलवन्त हुन सकुन्। अनि जसले चाहिँ त्यो फलवन्त चाहिँ ख्रिस्टको शक्तिले हुन सकुन्, जसले उनीहरूलाई अन्धकारबाट छुटाएर स्वतन्त्र गर्नुभयो। यहाँ प्रार्थनाको कुरा गर्दा ती कलसीका विश्वासीहरूको कुरा सुनेदेखि पावलले चाहिँ निरन्तर उनीहरूको लागि प्रार्थना गरिरहेको भनेर हामीले हेरिरहेको छौँ। त्यसको मतलब चाहिँ पावलले सधैँ उनीहरूलाई सम्झने गर्थे होइन। अनि हामीले भर्खरै 1:9 हेरिरहेछौँ यहाँनिर, त्यो के भने, यही संसार, यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि नै तिमीहरूको निम्ति प्रार्थना गर्न अनि सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिपूर्ण हो भने बिन्ती गर्न छोडेका छैनौ। त्यसकारणले परमेश्वरको इच्छा चाहिँ उनीहरूको आत्मिक समझ भनेको चाहिँ उनीहरूको भित्री अन्तस्करण जो आत्मिकी समझ आत्मिकी सोचमा परमेश्वरको इच्छा जान्ने ज्ञान चाहिँ परमेश्वरले दिनुभएको होस् होइन, बुद्धि परमेश्वरले दिनुभएको होस्। अब यहाँ नलेज र के भन्छ त्यसलाई भनेदेखि विजडम र नलेज, बुद्धि भनेको चाहिँ विजडम भयो के अरे समझ अथवा नलेज भनेको चाहिँ कुनै कुराको बारेमा ज्ञान भयो। यो दुइटै कुरा यहाँनिर हुनु पर्यो ताकि परमेश्वरको इच्छा के हो भनेर। कतिजना मान्छेहरूको हेड नलेज हुन्छन्, धेरै सिपालु हुन्छन् तर घमण्डले फुल्छन् होइन। तर बुद्धिले के गर्छ त्यो नलेजलाई प्रयोग गर्छ। पावलको मुख्य प्रार्थना यहाँ गरेको कुरा हामी उनीहरू कलसीका विश्वासीहरूले चाहिँ परमेश्वरको इच्छा जानुन् होइन, त्यो जान्ने बुद्धि र समझ पाउन् भनेर त्यो प्रार्थना गर्छन्। हरेक विश्वासीको लागि यो आवश्यकता छ, परमेश्वरको इच्छा बुझ्ने र त्यसलाई प्रयोग गर्न सक्ने बुद्धि होइन। यो त्यसको निम्ति चाहिँ यहाँ प्रार्थना गरेको हामी देख्दछौँ। उहाँको इच्छा आत्मिकी परमेश्वरको इच्छा चाहिँ इच्छालाई चाहिँ अन्डरस्ट्यान्डिङ भनेको चाहिँ बुझ्न सक्ने होइन, त्यो कुराले चाहिँ उनीहरूलाई भरपुरी परमेश्वरले भरपूर त्यो बुझ्ने क्षमता दिनुभएको होस् अनि त्यसको त्यो चाहिँ कुरा चाहिँ हामी देख्दछौँ। अर्को कलसी 3 यसको कुरा, कलसी 3:9-10 यो कुरा चाहिँ एउटाले अर्कालाई नढाट किनभने पुरानो स्वभाव त्यसका चाल सबै तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ जो आफ्नो सृष्टिकर्ताको स्वरूप र ज्ञानमा नयाँ भइरहेको छ। भनाइको मतलब के छ भनेदेखि त्यो परमेश्वरको इच्छा जान्ने जुन बुद्धि र समझ चाहिँ यो नयाँ स्वरूप जो सृष्टिकर्ताको स्वरूप धारण गरेका छन्। सृष्टिकर्ता भनेको येशु ख्रिस्टको स्वरूप, तपाईँलाई मैले अघि सुरुमा भनेको थिएँ ख्रिस्टको स्वरूपमा बन्ने हरेक व्यक्ति ख्रिस्ट जस्तो बन्ने यो कुरा नै परमेश्वरको इच्छा हो। तपाईँले वास्तवमा रोमी 8:29 पढ्नुभयो भने त्यहाँनिर ख्रिस्ट जस्तै बन्ने कुरा त्यहाँ लेखेको छ होइन, हामी ख्रिस्ट जस्तै उहाँ जस्तै बन्ने। हाम्रो जीवनमा सबभन्दा ठुलो लक्ष्य भनेको येशु जस्तै बन्ने, भनेको मतलब प्रेम गर्न सक्ने अनि असल काम गर्न सक्ने अनि सधैँ धीरज हुन सक्ने क्षमा दिन सक्ने अनि कुनै पनि मान्छेले हामीलाई जस्तो दुःख दिए पनि मान्छेहरूसँग कुनै कुराको सम्बन्ध के भन्छ कुनै कुरा बिग्रिँदा पनि हाम्रो प्रतिक्रिया चाहिँ के हुन्छ येसुको जस्तो, त्यसैले हामी कहिले पनि रिसाउँदैनौँ होइन। जस्तो कोही कोही मान्छे हुन्छ नि एकचोटि सुनेर बस्यो दोस्रो त्यसपछि झडै रिसाउँछ नि, त्यो रिसाउने चाहिँ के भयो आफ्नै शक्तिमा गयो नि परमेश्वरको शक्तिमा। परमेश्वरको इच्छा ज्ञान्ने के अरे जान्ने ज्ञान चाहिँ कहाँबाट आउँछ भन्दाखेरि त्यो शारीरिक मान्छेको आफ्नो क्षमताबाट आउँदैन तर त्यो परमेश्वरको आत्माबाट आउँछ भन्ने कुरा हामीले हेर्छौँ। अनि मैले यहाँनिर एउटा पद राखेको छु त्यो चाहिँ लेट्स सी यो होला वास्तवमा यो पहिलो कोरन्थी 8:1 मैले खोज्न हेर्न खोजेको थिएँ यहाँ राखेको जस्तो लागेन। पहिलो कोरन्थी 8:1 यहाँनिर के छ भनेदेखि 8:1 अब यहाँनिर के छ, अब मूर्तिहरूलाई चढाएका खानेकुरा बारेमा हामी जान्दछौँ कि हामी सबैसित ज्ञान छ, ज्ञानले घमण्ड ल्याउँछ तर प्रेमले चाहिँ उन्नति गराउँछ। भनेको मतलब त्यो मान्छेको आफ्नो क्षमता आफ्नो शारीरिक बुद्धि आफ्नो ज्ञान, कोही कोही मान्छे एकदम इन्टेलिजेन्ट हुन्छ एकदम धेरै कुरा बुझेको हुन्छ उसले के गर्छ घमण्ड गर्छ। यो परमेश्वरको ज्ञान उहाँको इच्छा बुझ्ने कुरा चाहिँ मान्छेको शिक्षाले इन्टेलिजेन्टले उसको क्षमताले के पनि हुँदैन। त्यही कारणले क्रिस्चियन विश्वासमा हामीले कोही मान्छे चाहिँ सिपालु छ बोल्न सक्छ भनेर उसलाई अगाडि बढाउँदैनौँ। उसभित्र आत्मिकी गुण छ कि छैन, यसुको स्वभाव छ कि छैन, यो कुरा हेर्छौँ। त्यही कारणले यो कुरो एकदम अर्कै स्पिरिट हो। त्यही कारणले परमेश्वरको राज्यमा चाहिँ मान्छेको क्षमता र रूपसँग जाँदैन। परमेश्वरको त्यसको काम होला केही, तर जब परमेश्वरको आत्माले उसलाई सहायता गर्नुहुन्छ नि, त्यो परमेश्वरीय गुण उसमा आउँछ, परमेश्वरीय बुद्धि आउँछ, त्यो चाहिँ घमण्डले फुल्दैन। जो मान्छे परमेश्वरमा हुन्छ नि, ऊ त घमण्ड त गर्दै गर्दैन। पवित्र आत्मा उसको भित्र हुनुहुन्छ र पवित्र आत्माले उसलाई नयाँ बनाउनुहुन्छ। त्यसरी ऊ चाहिँ परमेश्वरमा नयाँ हुँदछ। यहाँनिर अर्को पद पनि तपाईँलाई म पढ्न चाहन्छु, पहिलो कोरिन्थी 2:13, जुन कुरा हामी प्रचार गर्छौँ ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनु भए अनुसार हामी आत्मिक शब्दहरूमा आत्मिक सत्यताको अर्थ खोल्दछौँ। यहाँनिर के छ? पवित्र आत्माले सिकाएको मान्छेको बुद्धिमा होइन, पवित्र आत्माले सिकाउनु भएको शब्द। त्यसकारणले जब पवित्र आत्माले सिकाउनु भएको कुरामा हुन्छ, तब मात्रै हामीले परमेश्वरको इच्छा बुझ्न सक्छौँ, तब मात्रै हामीले परमेश्वरको लागि प्रयोग हुन सक्छौँ। त्यसकारण तपाईँ र ममा जब परमेश्वर काम गर्न थाल्नुहुन्छ, हाम्रो चरित्र ख्रिस्टमा बन्छ, हामी अर्कै खालको मान्छे हुन्छौँ। हामी झगडा गर्दैनौँ, भित्र र बाहिर दुई किसिमका हुँदैनौँ। सानो कुरादेखि पनि होसियारी हुन्छौँ हामीले, किनभने तपाईँ र ममा जुन आत्मा हुनुहुन्छ नि, त्यसले पापलाई घृणा गर्छ। पाप के हो? कुनै पनि झुट गर्नु पाप हो, मान्छेको बारेमा नराम्रो विचार गर्नु पाप हो, मान्छेलाई दुःख दिनु पाप हो, मान्छेलाई भान्नु पाप हो, धेरै अरू कुरा छ त्यस्तो पाप होइन। परमेश्वरको इच्छा उहाँको वचन बाइबलमा प्रकट गरिएको छ, अनि परमेश्वरको वचन जब हामीले अध्ययन गर्छौँ, परमेश्वरको वचनमा केही छैन, तर परमेश्वरको वचन जब पवित्र आत्माले हामीलाई सजीव बनाउनुहुन्छ, सक्रिय बनाउनुहुन्छ, त्यसपछि परमेश्वरको ज्ञान हामीले पाउन सक्छौँ। पवित्र आत्माद्वारा विश्वासी जनहरूलाई परमेश्वरको वचनबाट उहाँको इच्छा प्रकट गर्नुहुन्छ। पवित्र आत्माले सिकाउने कामद्वारा परमेश्वरको इच्छा हामी बुझ्न सक्दछौँ, अनि त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ। अनि वास्तवमा तपाईँले 9 पदमा हेर्नुभयो भने यहाँनिर के छ भनेदेखि, परमेश्वरले तिमीहरूलाई आत्माले दिइने समझ शक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिपूर्ण भरिदिनु भएको होस्। सो हामीलाई उहाँको इच्छाको ज्ञानले भरिदिने चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँको आत्माले होइन, उहाँको आत्माले परमेश्वरले तिमीहरूलाई आत्माले दिइने समझ शक्ति, उहाँको आत्माले दिने समझ शक्तिद्वारा हामीलाई उहाँको इच्छाले नभरेसम्म हामीले उहाँको काम गर्न सक्दैनौँ होइन। थ्रु अल स्पिरिचुअल विजडम एन्ड अन्डरस्ट्यान्डिङ, स्पिरिचुअल आत्मिकी बुद्धि र बुझाइ समझ, त्यो चाहिँ उहाँको आत्माले दिनुहुन्छ। अनि कलसी 2:2 र 3 पनि हामी हेर्छौँ कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित हुन् र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान अर्थात् ख्रिस्टलाई प्राप्त गरून्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। सबै बुद्धि र ज्ञान त परमेश्वरमा मात्रै छ, येशु ख्रिस्टमा मात्रै छ। अनि त्यो परमेश्वर पक्का समझका पूर्णताको सम्पत्ति, हाम्रो हृदयमा प्रोत्साहन पाउने कुरा चाहिँ ख्रिस्टद्वारा हामीले प्राप्त गर्न सक्छौँ। त्यो कुराको लागि उनले प्रार्थना गरिरहेका छन्। त्यो ज्ञान र बुद्धि चाहिँ हाम्रो सम्पत्तिको रूपमा, सारा बुद्धि ख्रिस्ट येशूमा उहाँले हामीलाई दिनुहुन्छ। त्यसकारणले मानिसको बुद्धि र ज्ञान इन्टेलेक्ट, धेरै मान्छे चलाख हुन्छ एकदम, कहिलेकाहीँ कोही कोही मान्छे भाषण गर्न सिपालु, तर्क गर्न सिपालु, कुरा गर्न सिपालु, संसारिक बुद्धिले हुँदैन प्रियहरू हो, यो परमेश्वरबाट आउने उहाँको वचन अनुसारको, उहाँको इच्छा अनुसारको यो कुरा आउँदछ। त्यसकारणले हामीले परमेश्वरको आशिषबाट यसरी भरपूर हुन सक्दछौँ। अनि कतिचोटि यो बुद्धि अनि यो ज्ञान समझ, ज्ञान र बुद्धि, विजडम एन्ड नलेज चाहिँ सम्बन्धित कुरा छ। तपाईँले हितोपदेशमा हेर्नुभयो भने 1:7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ। यो ज्ञान भनेको चाहिँ के भयो त, नलेज भयो, जानकारी भयो। परमेश्वरको डर मान्ने मान्छेलाई चाहिँ जानकारी, ज्ञानको सुरु हुन्छ। त्यसले बुद्धि र अनुशासनलाई चाहिँ तुच्छ ठान्दैन, तर मूर्खले तुच्छ ठान्छ। त्यो कुरो चाहिँ यहाँ लेखेको छ। हितोपदेश 9:10 के छ? यहोको भय, यहोवे भनेको परमेश्वर होइन, नै बुद्धिको सुरुवात हो र पवित्र परमेश्वरको ज्ञान नै समझ शक्ति हो। यहाँनिर अर्को कुरा छ। त्यस कारण परमेश्वरमा उहाँको इच्छा कसरी हुन्छ भन्ने थाहा पाउने कुरामा चाहिँ जब तपाईँले येशु ख्रिस्टलाई प्राप्त गर्नुहुन्छ उहाँसँगै सबै कुरा आउँछ। अनि कलसी 1:10 पाउलको प्रार्थनाको उद्देश्य चाहिँ विश्वासीहरू, कलसीका विश्वासीहरूको व्यावहारिक जीवनको लागि प्रार्थना गरेको कुरा हामी पाउँदछौँ। उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जाओ। तपाईँले यो पदलाई घरिघरि पढ्नुहोस्। यो हरेक मान्छेको लागि प्रार्थना हो। तपाईँले अरूको लागि प्रार्थना गर्दाखेरि, आफ्नो लागि प्रार्थना गर्दाखेरि के छ? उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै प्रत्येक असल काममा फलवन्त। त्यसैले यहाँनिर फलवन्त हुने कुरा एउटा छ होइन, उहाँलाई प्रसन्न पार्ने अर्को छ। तपाईँ र मेरो निम्ति योग्यता कहाँबाट आउँछ? ख्रिस्ट येशूबाट आउँछ। जब उहाँ आफ्नो शक्तिमा हामीमा जिउनुहुन्छ, हामीलाई नियन्त्रण गर्छ गर्नुहुन्छ, तपाईँ र मैले उहाँको नियन्त्रणमा आफूलाई सुम्पिन्छौँ, त्यसपछि हामीमा त्यो शक्ति आउँछ। बुझ्नुहुन्छ? त्यसैले मान्छेहरू किन क्रिस्चियन जीवन देखिँदैन, किन उनीहरूले कहिले पनि उहाँको शक्तिको नियन्त्रणमा आफूलाई दिया छैन। त्यस कारण उहाँको इच्छा, उहाँको बुद्धि, उहाँको समझ उनीहरूसँग हुँदैन होइन। ख्रिस्टको साँचो ज्ञानमा ख्रिस्टलाई साँच्चै चिनेको छ भने त्यो मान्छे आफ्नो स्वभाव र चरित्रमा बदलिएर येशू जस्तो भएको हुन्छ। अनि तपाईँलाई यहाँ बोलावटको सम्बन्धमा कुरा गर्दै गर्दा एफिसी 4:1 पनि पाउले के, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाएको छौ त्यही योग्यको जीवन यापन गर। अब यहाँनिर समय छैन तपाईँलाई मैले यो सबै उल्था गर्न, तर तपाईँ र मेरो बोलावट योग्यको जीवन भनेको चाहिँ अघि हामीले 10 पदमा पढेको जीवन, उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन। तपाईँ र मैले जुन जीवन दिनदिन जिउँछौँ, हामीले एकअर्कालाई व्यवहार गर्छौँ, आफैलाई व्यवहार गर्छौँ, हाम्रो योजना गर्छौँ, हाम्रो जे गर्छौँ, तपाईँको अब मण्डलीको दिन मण्डलीमा आउने, कोही कोही मान्छे मण्डली नआउने बानी हुन्छ, त्यो सबै कुराले परमेश्वरलाई प्रसन्न पार्ने कि नपार्ने होइन। यो अरूको लागि गर्ने काम होइन त, हरेक व्यक्तिको आफ्नो जिम्मा परमेश्वरसँग छ। किन परमेश्वरले त तपाईँलाई उहाँको छोरा छोरी बनाउनु भएको छ नि त। प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा हामी परिपक्व हुँदै जानु पर्यो बढ्ने कुरा यहाँनिर तपाईँले पाउनुहुन्छ। यहाँनिर थेसलोनिकीमा के छ, 1 थेसलोनिकी 2:12, यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। उहाँले आफ्नो राज्य र महिमामा बोलाउनुहुन्छ। त्यस कारण हाम्रो जीवन परमेश्वरको योग्य भनेको के? येशूको चरित्रको, उहाँको ग्रहण योग्य, उहाँलाई मनपर्ने, उहाँलाई प्रसन्न बनाउने। प्रियहरू, हरेक विश्वासीलाई हो, मेरो लागि पनि हो। हाम्रो कामहरू, हाम्रो बोलीहरू, हाम्रो व्यवहारहरू, चाहे परिवारमा बसौँ, चाहे समाजमा जाउँ, चाहे मण्डलीमा जाउँ, चाहे काममा जाउँ, चाहे स्कुलमा जाउँ, हर परिस्थितिमा ख्रिस्टका जनहरू उहाँको योग्यको जीवन जिउनु पर्छ। जब तपाईँले त्यसो गर्नुहुन्छ, तपाईँ नडराउनुहोस्। तपाईँले न त मेरो पैसै हुँदैन कि, मैले धेरै मान्छे चिनेको छु जसले पैसा नहुने कारणले झुट्टा बोल्छन्, नाम नहुने कारणले झुट्टा, त्यो पनि फेरि अर्कै खालको विचार गर्छन्। तर तपाईँले परमेश्वरलाई कहिले पनि बाहेक गर्न सक्नुहुन्न। यदि तपाईँ परमेश्वरको हुनुभयो भने उहाँको आशिष तपाईँले भन्दा बढी, तपाईँले थेक्नै नसक्ने आशिष आउन सक्छ। तर तपाईँले आफैले कोसिस गर्नु हुँदैन। त्यस कारणले आफ्नो चालचलनमा परमेश्वरको योग्य, मतलब उहाँको जस्तै मूल्य मान्यता, उहाँको चरित्रमा परिवर्तन भएको, रूपान्तरण भएको जीवन, उहाँको अनुसारको ख्रिस्टको स्वभाव धारण गरेको व्यक्ति, ख्रिस्टलाई धारण गरेको छ भने उहाँ हाम्रो हामीमा जिउनुहुन्छ र हामीद्वारा उहाँको शक्ति प्रकट हुन्छ, उहाँको स्वभाव प्रकट हुन्छ। त्यो कुरो चाहिँ क्रिस्चियन जीवन हो। तपाईँलाई मैले अघि रोमीको कुरा गरेको थिएँ, रोमी 8:29 के छ, किनकि परमेश्वरले जसलाई पहिल्यैबाट चुन्नु भएको थियो उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्व नियुक्ति गर्नुभयो भनेको चाहिँ संसारको उत्पत्तिभन्दा अगाडि तपाईँ र मलाई नियुक्ति गर्नुभयो। यहाँ के छ, आफ्नो पुत्रको स्वरूपमा हुन भनेको चाहिँ येशु ख्रिस्टको जस्तै व्यवहार, उहाँको जस्तै विचार, उहाँको जस्तै काम, उहाँको जस्तै क्षमा, उहाँको जस्तै विरोध गर्नेहरूलाई पनि माया गर्ने, प्रार्थना गर्ने। तपाईँ त्यस्तो हुनुहुन्छ? आफ्नो स्वार्थ पुगेन भने कतिजना मान्छेहरू मान्छेको विरोध गरेर हिँड्छन्। तर तपाईँले यहाँ देख्नुपर्छ, ख्रिस्टलाई चिनेको मान्छे चाहिँ यस्तो हुन्छ, जसले यस्तो स्वभाव पछ्याउन खोज्दैन प्रियहरू हो, उसले भनेर हुँदैन, मण्डली गएर बप्तिस्मा लिएर केही गरेर हुँदैन, येसुलाई पछ्याउने व्यक्ति येसुको स्वभावमा बढ्छ, ताकि धेरै दाजुभाइ दिदीबहिनीहरूमध्ये उहाँ चाहिँ जेठो हुने भनेको चाहिँ उहाँलाई सबैले पछ्याउन्, जेठो भनेको त्यो हो, उहाँ चाहिँ पहिलो, उहाँलाई पछ्याउने, उहाँको जस्तै जीवन जिउने चाहिँ अरू हुन्। त्यसैले अङ्ग्रेजीमा एउटा शब्द छ क्राइस्ट लाइकनेस, क्राइस्ट ख्रिस्ट जस्तै हुने स्वभाव, क्राइस्ट लाइकनेस। त्यो नभएको जीवन, त्यस्तो जीवन नभएको व्यक्तिमा चाहिँ येसुमा जीवन पाएको छ कि छैन थाहा हुँदैन। यहाँ तपाईँले पत्रुसले भनेको, पहिलो पत्रुस 1:15 के छ, तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र हो, तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि पवित्र हो। विश्वासको जीवन उनीहरूको क्रियाकलापमा होइन, उनीहरूको सबै काममा केवल परमेश्वरलाई प्रसन्न बनाउने, परमेश्वरको सेवा गर्ने, त्यो पवित्र जीवन हो। कति मानिसहरू केवल मानिसलाई प्रसन्न बनाउँछन्, मैले धेरै मान्छे चिनेको छु, उनीहरू मान्छेलाई खुसी बनाउँछन्। मण्डलीमा हुन्छ त्यस्तो मान्छे, तपाईँ हुनुहुन्छ? तपाईँ मान्छेलाई खुसी बनाउनुहुन्छ, मान्छेको पक्ष लिनुहुन्छ? तपाईँमा जब ख्रिस्टको आत्मा आउनुहुन्छ नि, कसैको पक्षमा तपाईँ हुनुहुन्न, सबै तपाईँको पक्षमा, तपाईँ सबैको पक्षमा, सत्यको पक्षमा, प्रभुको महिमाको पक्षमा प्रियहरू हो। त्यसकारणले यो कुरा छ, 2 मिनट मात्रै बाँकी रहेछ, म तपाईँलाई 2 मिनट सिधाउँछु, अर्को हप्ता हामी फेरि अर्कोचोटि मेरो मौकामा तपाईँलाई म बाँड्न चाहन्छु। अनि त्यसकारणले मान्छेलाई खुसी बनाउने कुरा तपाईँमा छ भने तपाईँले ख्रिस्टलाई पछ्याउँदै हुनुहुन्न, यो एकदमै डरलाग्दो विषय हो। त्यसैले तपाईँलाई म Ephesians 5:8, किनकि एकपल्ट तिमीहरू अन्धकारमा थियौ तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। अनि यहाँ 8:9-10 के छ, 5 Ephesians, किनकि सबै भलाइ धार्मिकता र सत्यतामा नै ज्योतिको फल फल्छ र प्रभुलाई मनपर्ने के हो सो सिक्ने कोसिस गर। अब तपाईँलाई आज मैले यो विषय भन्न लागेको थिएँ तर त्यहाँसम्म पुग्ने समय नै हामीसँग भएन, तर म अर्को 2-3 पद पढेर सिधाउँछु। Ephesians 6:6 के छ, मानिसहरूलाई खुसी पार्नेले झैँ आँखाको अघि मात्र देखावटी काम नगर तर ख्रिस्टका दास झैँ साँचो हृदयले परमेश्वरको इच्छा पुरा गर। तपाईँले यी पदहरूलाई हेरेर पढ्नुहोस् पछि, आज मलाई समय छैन। Thessalonians 2:4, तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन तर हाम्रो हृदय जाँच्नु हुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौँ। पावलले थिस्सलुनीकीलाई लेखेको पत्रमा, यहाँ 2 Corinthians 5:9 के छ, यसकारण हामी शरीरको डेरामै रहौँ अथवा यसदेखि टाढा रहौँ, अथवा भनाइको मतलब शारीरिक रूपमा हामी जीवित रहौँ या मरौँ, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौँ। यो पावलको लक्ष्य हो, तपाईँको लक्ष्य के हो? त्यसकारणले यहाँनिर प्रार्थना गर्दै गर्दाखेरि यो 4 कुरा, अनि प्रभुलाई मनपर्ने के हो सो सिक्ने कोसिस गर भनेर हामीले यहाँ भर्खरै हेरेका छौँ। परमेश्वरको सेवक हौँ भने केवल मान्छेलाई खुसी बनाउने कुरा हाम्रो जीवनमा रहँदैन, तपाईँ सत्यता र परमेश्वरलाई खुसी बनाउने कुरामा अगाडि बढ्नुहुन्छ। परमेश्वरलाई खुसी बनाउने कुरा नै पावलले आफ्नो जीवनको एम्बिसन, लक्ष्य बनाएका थिए, परमेश्वरलाई खुसी बनाउन। पावल यहाँ परमेश्वरलाई प्रसन्न पार्ने जीवनको चार कुराहरू लेख्छन्। यो चार कुराहरू तपाईँले कलसी का यो पहिलो कुरा चाहिँ 1:10 फलवन्त हुने, तपाईँले त्यसको बारेमा अलिकति हेर्नुभयो। दोस्रो कुरा चाहिँ आत्मिक वृद्धिको लागि आत्मिक रूपमा हामी परपक्व हुनु पऱ्यो। पहिलो कुरा चाहिँ के हो, गलाती 5:22 हामीमा पवित्र आत्माको फल हुनु पऱ्यो। त्यसपछि बलवान हुने कुराको बारेमा चाहिँ के छ भनेदेखि तपाईँलाई अर्को हप्तामा अर्कोचोटि सिकाउँछु। यो बल भनेको चाहिँ स्ट्रेन्थ भनेको चाहिँ त्यहाँनिर यो तपाईँले 11 चाहिँ यो सहनशीलता र धीरजको बारेमा छ। वास्तवमा यो हामी हरेक क्रिस्चियनको लागि यो धीरज र सहनशीलताको शिक्षा एकदम जरुरी छ। यो यसको बारेमा हामी अर्कोचोटि हेर्छौँ। मान्छे जब हामीलाई दुःख हुन्छ, विरोध हुन्छ, मान्छेसँग समस्या हुन्छ, कोही कोही मान्छेले हाम्रो विरोध गर्छ, तपाईँ र म पनि विरोध गरेर झगडा गरेर उसको बदनाम, मैले धेरै क्रिस्चियन भेटाएको छु। तर हामीले के गर्नुपर्छ, परमेश्वरको वचन अनुसार त्यो मान्छेलाई प्रेम गर्नुपर्छ। रिसाउनु हुँदैन, झर्किनु हुँदैन। कहिलेकाहीँ श्रीमान श्रीमतीको बिचमा मैले धेरै देख्छु, होइन ए विवाद गरेर आउँछ, त्यस्तो ठिक छैन। क्रिस्चियन मान्छेहरूले त प्रेम गर्नुपर्छ। त्यो भनेको धीरज, त्यो भनेको सहनशील। सहनशील भनेको चाहिँ अङ्ग्रेजीमा एउटा शब्द छ, लङ सफरिङ। धीरजलाई लङ सफरिङ, सर्ट सफरिङ होइन, टेम्पर नभएको। श्रीमतीले के भन्छ, रिस उठ्छ, तर सहेर बसेर उसलाई नराम्रो कुरा भन्दैन, प्रार्थना गर्छ, माया गर्छ। देख्नुहुन्छ, तपाईँले अर्को व्यक्तिलाई अझै असल कुरा देखाउन सक्नुहुन्छ। क्रिस्चियन जीवन भनेको एउटा मिठो जीवन हो, प्रेम देखाउने जीवन हो, धीरजको जीवन हो। यो कुरो तपाईँलाई अर्कोचोटि, त्यो बलवान हुने कुरा चाहिँ परमेश्वरको आत्माको शक्तिमा। अनि चौथो कुरा चाहिँ परमेश्वरप्रति धन्यवाद हुने कुरा, जो चाहिँ 12 तपाईँले देख्नुहुन्छ। त्यसैले कसरी हामीले परमेश्वरलाई प्रसन्न बनाउन सक्छौँ भन्ने कुरा, यो 4 पोइन्ट आज मैले भ्याइनँ, म तपाईँलाई अर्कोचोटि त्यसको बारेमा बताउन चाहन्छु। अर्कोचोटि हामी त्यो हेर्नेछौँ। त्यस कारणले एउटा पद दुईवटा पद पढेर म सिद्धाउँछु। अनि यो 2 कोरिन्थी 6:4-6, तर हर तरहले हामी आफैलाई परमेश्वरको सेवकहरू हौँ भन्ने देखाउँछौँ, ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद विपदमा, शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, साँचो प्रेममा। हामीले के परमेश्वरलाई, परमेश्वरको के भन्छ, आफैलाई परमेश्वरको सेवकको रूपमा देखाउँछौँ। यहाँनिर 7 र 8 के छ, 2 कोरिन्थी 6 सत्य बोलीमा, परमेश्वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको शस्त्र अस्त्र धारण गरेर, आदरमा, अनादरमा, बदनाम, सुनाममा, हामी ठगा झैँ ठानिन्छौँ तर हामी साँच्चा छौँ। मान्छेले हामीलाई ठगा भनिठान्छ तर हामी ठगा छैनौँ। अनि 2 तिमोथी यो हामीले तिमोथीमा 3:10 के छ भने, अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ। यो चाहिँ पावलले भनिरहेको छ। त्यस कारण तपाईँ र मलाई आज पावलले प्रार्थना गरेको चाहिँ यो कुरा, हाम्रो शिक्षा के हो, हाम्रो चरित्र के हो, हाम्रो जीवनको लक्ष्य के हो, हाम्रो विश्वास कस्तो हो, हाम्रो धीरज र सहनशीलता के हो, हाम्रो प्रेम र स्थिरता के हो, त्यो कुराको लागि उनले प्रार्थना गरिरहेका छन्। हामी हरेक विश्वासीहरूले यो कुराहरूमा आफैलाई परमेश्वरको आत्माको अगुवाई, नियन्त्रणमा, उहाँको शक्तिमा जिउनलाई समर्पित गर्नुपर्छ। त्यस कारणले क्रिस्चियन जीवन चाहिँ रोमीमा के लेखेको छ पाउले, 8 अध्यायमै होला, हामी चाहिँ ख्रिस्ट येशूमा मोर देन अ कङ्करर भन्छ, विजेता भन्दा पनि महान, किनभने उहाँको विजेतामा, उहाँको शक्तिमा तपाईँ र मेरो शक्ति आउँछ, तपाईँ र मैले जिउनु सक्छौँ। त्यस कारणले तपाईँ मण्डलीमा भाइप्रति, दिदीबहिनीप्रति, एकअर्काप्रति त्यो कोमल प्रेम, ख्रिस्टको देखासिकी गर्ने एकता, ख्रिस्टको सुसमाचार प्रचार, मान्छेको आत्मा बचाउने काममा भित्रैदेखि चाहना, तपाईँले हेर्नुहोस् पावलको जीवनमा उसले कसरी त्यो झ्यालखानमा बसेर यत्रो वास्ता गरेर यो पत्र लेखेका छन् जो हामी आज पढिराखेका छौँ। यहीँ राख्न चाहन्छु। मलाई आशा छ तपाईँलाई परमेश्वरले केही उत्साह दिनुहुन्छ। समय जति